نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير رب ارحمهما كما ربياني صغيرا ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے درس و تدریس کے آداب کتاب میں سے ہم آج نئے باب کا آغاز کریں گے. تھرڈ باب ہے, یعنی تھرڈ چیپٹر ہے باب سوئم, پیج نمبر 73 ہے آپ کی بک کا, آپ لوگ اپنے سامنے کھول سکتے ہیں. اس کا عنوان ہے کہ متعلم اپنے اور اپنے اساتذہ اور اسباق میں کن آداب کا پاس کرے. آسان لفظوں میں بتا دیتی ہوں کہ دین کا طالب علم, اسٹوڈنٹ آف نالج, اپنے آپ کو کیسے علم کے لیے تیار رکھے, اس کی اپنی ذات کے اندر کیا طریقے ہوں, کیا چیزیں ہوں کہ جس سے وہ اس محفل کا بہترین استعمال کر سکے اور اس سے فائدہ اٹھا سکے. پھر اپنے اساتذہ کرام کے ساتھ تعلق کیسا ہو, یعنی اسٹوڈنٹ ٹیچر ریلیشن شپ پہ بات کریں گے. اور پھر سبق لیسنس جس میں بکس آئیں گی اور آپ کے نوٹس اور باقی تمام چیزیں. مجھے لگتا ہے کہ اس کتاب کا سب سے زیادہ قابل توجہ اور فائدے کی خاطر سننے والا حصہ یہی ہے کہ جس میں نالج سے پہلے انسان اپنے آپ کو ان مینر سے آراستہ کرے کہ جو اس کو علم کو حاصل کرنے میں زیادہ مدد دیں گے. اور حقیقت بھی یہی ہے کہ علم تو بہت ہے لیکن ادب کی کمی ہے, اور ادب ہی اصل میں بنیاد بنتا ہے علم سے فائدہ اٹھانے میں. اور اپنے استادوں کے ساتھ انسان کا معاملہ کب اچھا ہوتا ہے؟ جب وہ ادب سے آراستہ ہوتا ہے. تو اس کے اندر بھی تین حصے ہیں اس چیپٹر کے. آپ سمجھ سکتے ہیں کہ اس وقت آپ ایک طالب علم کے حسن خلق کو پڑھنے والے ہیں کہ ایک اسٹوڈنٹ کا اخلاق کیسا ہونا چاہیے, اس کا کریکٹر کیسا ہو, اس کے اندر کیا خوبیاں ہوں کہ جس کی وجہ سے وہ اپنے اس علم سے زیادہ فائدہ حاصل کر سکے. تو اس چیپٹر کے تین حصے ہیں, فصل اول, دوئم اور سوئم, یعنی فرسٹ, سیکنڈ اور تھرڈ. پہلا حصہ جو ہم دیکھیں گے انشاء اللہ تعالیٰ, متعلم یعنی اسٹوڈنٹ کی ذات سے متعلق آداب کا بیان, یعنی اس کی اپنی پرسنالٹی کیسی ہو, اس کو اپنے ساتھ معاملہ کیسا رکھنا ہے. پھر دوسرے چیپٹر میں ہم دیکھیں گے کہ متعلم کو اپنے استاد کے متعلق کن آداب کا خیال رکھنا چاہیے, یعنی اسٹوڈنٹ ٹیچر ریلیشن شپ. اور تیسری چیز ہے متعلم کو اپنے اسباق سبق کی جمع ہے لیسنس میں کن آداب کا خیال رکھنا چاہیے. تو چلیے شروع کرتے ہیں اللہ تعالیٰ کے نام سے پہلے چیپٹر کو, متعلم کی ذات سے آداب کا بیان. دیکھیے کہ اللہ تعالیٰ کی بہت ساری نعمتیں ہیں انسان کے پاس, لیکن ان نعمتوں میں سے بہت بڑی نعمت علم ہے. جس طرح دنیا میں کسی بھی نعمت کو پانے سے پہلے انسان اپنے آپ کو اس کے لیے تیار کرتا ہے, اس کے کچھ تقاضے ہوتے ہیں, اسی طرح علم سے بھرپور فائدہ اٹھانے کے لیے بھی کچھ چیزیں ہیں جو پہلے سے تیار کی جائیں گی. تو اسی میں سے انشاء اللہ تعالیٰ ہم دیکھیں گے کہ اگر کوئی یہ چاہتا ہے کہ علم کی محفل سے یا اپنے درس و تدریس کے سلسلے سے بہترین فائدہ اٹھائے تو پھر اس کو کچھ چیزوں کا خیال کرنا پڑے گا. 10 ڈفرینٹ تھنگس ہم دیکھیں گے, دیر آر 10 ڈفرینٹ تھنگس کہ جو ایک اسٹوڈنٹ کے اندر ہونی چاہیے. اس میں سے پہلی چیز کیا ہے, اپنے دل کو ہر طرح کی گندگی سے پاک کرے, قلب کو ہر طرح کی گندگی سے پاک کرے. گندگی کون سی ہوتی ہے, آئیے اس کو پڑھتے ہیں اور پھر انشاءاللہ ہم اس پہ ڈسکشن کریں گے. اسٹوڈنٹ کو چاہیے کہ وہ اپنے دل اور اندر کے حصے یعنی قلب اور باطن کو ہر طرح کی خباثت خوب سے ہے, گندگی کے لیے آتا ہے, ہر طرح کی خباثت اور گندگی, حسد, کینہ اور اخلاق رزیلا سے پاک رکھے. اخلاق رزیلا کیا ہوتے ہیں؟ گندے اخلاق, اچھی چیزیں نہیں, یعنی دوسروں کے ساتھ اس کا معاملہ ایسا نہ ہو کہ لوگ اس کی موجودگی میں اپنے آپ کو انکمفرٹیبل فیل کریں. ایسا کیوں کرے؟ تاکہ اس کا دل علم کو قبول اور محفوظ کر سکے اور علم کے دقیق، دقیق کہتے ہیں تھک، بہت مشکل، یعنی علم کے مشکل معنی اور سربستہ حقائق پر مطلع ہو سکے. بعض علماء کے قول کے مطابق علم باطنی نماز اور قلبی قربت و عبادت ہے. بہت خوبصورت بات ہے اگر آپ اس کو دیکھیں. اس میں ہم نے کیا دیکھا کہ جس طرح کسی چیز سے بھی فائدہ اٹھانے کے لیے انسان پہلے اس چیز کو صاف کرتا ہے، اس کو پیوریفائی کرتا ہے، اسی طرح علم کا بوجھ سہارنے کے لیے پہلے دل کو پاک کرنا ہوتا ہے. اگر کسی کے دل کے اندر گندے خیالات ہیں، لوگوں کے لیے حسد کے ڈھیر لگے ہوئے ہیں، کینہ ہے، برے اخلاق ہیں، اخلاق رذیلہ میں مثلا غیبت، چغلی، تانہ دینا کسی کے ساتھ، یعنی اس طریقے کے معاملات کرنا کہ جس سے اس انسان کی عزت خراب ہو، اگر ایسی چیزیں ہوں گی تو اس کا دل علم کو قبول نہیں کر سکے گا اور اس کو محفوظ نہیں رکھ سکے گا. یہ بالکل ایسے ہی ہے. مثال دوں گی آپ کو، آپ کے پاس دودھ ہے، اب آپ دودھ کو کسی برتن میں ڈالنا چاہتے ہیں، اس برتن میں پہلے سے گدلا پانی ہے، کیچڑ والا پانی ہے یا کوئی اور گندگی ہے، کیا آپ جو دودھ ڈال رہے تھے وہ دودھ پیور رہے گا؟ وہ ایک عجیب و غریب سی چیز بن جائے گی. یا دوسری صورت یہ ہے کہ جس برتن میں آپ کچھ ڈال رہے ہیں اس میں پہلے سے بہت کچھ ہے، بھرا ہوا ہے، تو مزید نہیں ڈلے گا نا، وہ باہر گر جائے گا. اسی طرح چھوٹے دل والے لوگ، چھوٹی سوچ والے لوگ، تنگ نظر لوگ کبھی بھی علم کے خزانے کو اپنے دلوں میں محفوظ کر نہیں سکتے. کانوں تک ٹکراتی ہیں باتیں الفاظ کی صورت میں، ہاتھ لکھتے ہیں نوٹس میں محفوظ ہو جاتی ہیں وہ باتیں، تھوڑی دیر کے لیے دماغ میں محفوظ رہتی ہیں حافظے میں، لیکن وہ علم محفوظ نہیں، وہ دل قبول نہیں کرتا، کیونکہ دل تو کسی اور ہی خیالوں میں مبتلا ہے، اس کا تو کچھ اور ہی شغل ہے. پھر علم کے ساتھ جو مشکل معنی، اس کے اندر ایسی چیزیں ہوتی ہیں کہ جو انسان کو پورا فوکس دیکھنا چاہتی ہیں، کچھ ایسے راز، کچھ ایسی حقیقتیں کھلتی ہیں انسان پہ علم کی محفل میں کہ جو کبھی بھی دنیا کے کسی اخبار یا کسی نیوز پیپر یا کسی ایسی چیز سے نہیں مل سکتی. وہ عام باتیں ہوتی ہیں، سطحی باتیں ہوتی ہیں، لیکن علم اور خاص طور پہ العلم یعنی قرآن اور سنت کا علم، اس کے اندر بہت گہری باتیں ہوتی ہیں. اگر انسان اپنے دل کو گندا رکھے گا تو وہ ان چیزوں سے فائدہ نہیں اٹھائے گا. یہاں مجھے پھر وہی حدیث یاد آ رہی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ دلوں کی مثال زمین کی طرح، آسمان سے بارش برستی ہے تو کچھ زمین کے ٹکڑے تو زرخیز ہوتے ہیں، وہ اس کو جذب کرتے ہیں اور وہاں سے فصل اگنے لگتی ہے، پھل لگتے ہیں، پھول اگتے ہیں، معطر ہونے لگتی ہے ارد گرد کی جگہ، لیکن کچھ زمین زرخیز تو نہیں ہوتی لیکن پانی کو جذب کر لیتی ہے، کچھ عرصہ اس کے اندر پانی رہتا ہے اور پھر بعد میں خشک ہو جاتا ہے، عمل کے پودے نہیں لگے. کچھ زمین صرف پانی کو جذب کرتی ہے اور پانی کا ایک چھوٹا سا گڑھا بن جائے گا، کوئی جانور آئے گا اس کو پی لے گا، کوئی اس سے فائدہ لے لے گا اور جب وہ ختم ہوا تو دیٹس اٹ. اور کچھ تو بالکل چٹیل زمین ہے کہ بارش برستی رہے تو دل بھیگا رہتا ہے، اس محفل میں رہیں تو لگتا ہے کہ بس سب چھوڑ کے اب اللہ کی طرف آ جائیں گے، لیکن جو ہی وہ علم کی بارش رکی تو دوبارہ دل پتھر کی طرح سخت نکلا. اللہ تعالی ہمارے دل کو پہلے دل کی طرح کر دے کہ جو جذب بھی کرے اور اس کے اندر پھر عمل کے پودے بھی اگے. اور یہ قول کتنا پیارا ہے کہ علم باطنی نماز ہے، قلبی قربت اور عبادت ہے. ایک نماز ہے جو ہم نے ایکشن سے ہم پڑھتے ہیں، کھڑے ہونا، جھکنا، سجدے میں جانا، تشہد میں بیٹھنا، سلام پھیرنا، یہ سب کیا ہے؟ ظاہر کے ساتھ نماز پڑھی جاتی ہے، لیکن باطنی یعنی اندر کی نماز. اس سے کیا پتہ چلتا ہے جو ہمارے عمل کی بات ہے اس میں، کہ علم کی محفل میں بھی انسان کو اتنا فوکسڈ ہونا چاہیے جیسے نماز میں ہونا چاہیے. ہمارا تو حال یہ کہ ہماری نماز میں بھی باتیں سوچ رہے ہوتے ہیں، پلاننگس کر رہے ہوتے ہیں، اس میں بھی ٹیلی فون کی بیل بج رہی ہے اور ہم بے چین ہیں کہ کس کا فون ہوگا. لیکن اگر حقیقت میں دیکھا جائے تو جس طریقے سے انسان کی نماز کی کیفیت ہونی چاہیے، उसको इर्द-गिर्द की होश ना रहे, किसी चीज़ की परवाह ना रहे। इसी तरह इल्म की महफिल में भी इंसान को फोकस रहना चाहिए। अल्लाह से कुर्बत हासिल होगी, ये इबादत है। आप बहुत सारे लोग कभी कहते हैं कि अच्छा क्या औरतें इतिकाफ़ नहीं कर सकती। आप जब इल्म के लिए बैठते हैं ना, आप इतिकाफ़ की नीयत कर सकते हैं कि अल्लाह ये एक घंटा मेरा इतिकाफ़ है। और इससे प्यारी इबादत क्या होगी कि आप रहमान की बातें सुने और रहमान के अल्फाज को समझ लें और उनको सीखने के तरीके सीखें। इसीलिए तो इल्म के साथ ताल्लुक़ रखने वाले हर लम्हे इबादत की किसी न किसी फॉर्म में होते हैं। जैसे नमाज जो आज़ा ज़ाहरी की इबादत का नाम है, ज़ाहरी जिस्म को हर तरह की नापाकी से पाक किए बग़ैर दुरुस्त नहीं होती, इसी तरह इल्म भी जो इबादत कल्बी से इबारत है, बातिन को बुरे अख़लाक़ और सिफ़ात से साफ़ किए बग़ैर दुरुस्त नहीं होता। जब कल्ब इल्म को कबूल करने की सलाहियत रखता हो तो इस इल्म की बरकात ज़ाहिर होने लगती हैं और वो बढ़ने लगता है। जैसे कोई ज़मीन ज़रात के काबिल हो तो इसकी ज़रात में इजाफ़ा होता है। ज़रात कहते हैं कल्टीवेशन, हार्वेस्टिंग यानी बीज लगाने से लेके फसल काटने तक के मरहले। हदीस मुबारक में है, जिस्म के अंदर गोश्त का एक लोथड़ा है, जब वो दुरुस्त होता है तो सारा जिस्म दुरुस्त होता है, और जब वो ख़राब होता है तो सारा जिस्म ख़राब हो जाता है। ख़बरदार, वो कल्ब है। अखरजहुल बुखारी, बुखारी की 52 नंबर की हदीस है और मुस्लिम की 1599 नंबर की यह हदीस है। हज़रत साहल रहमहुल्ला फरमाते हैं कि ऐसे दिल में इल्म का नूर दाखिल नहीं होता जो अल्लाह ताला की नाफरमानी का महल हो। महल कहते हैं रहने की जगह, उतरने की जगह, यानी जिस दिल में नाफरमानी रहती हो उस दिल में फिर अल्लाह का नूर नहीं दाखिल होता। जैसे कि जिस बर्तन में पहले से गंदा पानी हो फिर वहाँ दूध नहीं आता, इस तरह इल्म भी अल्लाह का नूर है। ये नूर है, एक रोशनी है जो लोगों को अंधेरों से निकाल के अपने रब की तरफ लेके जाती है। तो लिहाजा इस हिस्से से जो चीज़ हमने अपने लिए देखी वो क्या है कि दिल को पाक करना है। जैसे वज़ू के बग़ैर नमाज अदा नहीं होती, इसी तरह दिल को पाक किए बग़ैर इल्म की इबादत, इल्म की महफिल से भी फ़ायदा नहीं उठाया जा सकता। ये तो ऐसा प्यारा काम है कि जिसका ताल्लुक बहुत ज़्यादा इंसान के अपने मामले के साथ है, अपने शऊर के साथ है। जितना ज़्यादा इंसान अपने आप को अल्लाह ताला के लिए ख़ास करना चाहेगा उतना उसको अपने आप को गुनाहों से पाक करना पड़ेगा। यहाँ मुझे इमाम शाफ़ी रहमतुल्लाह अलैह का वो वाक़या भी याद आ रहा है कि उन्होंने अपने उस्ताद वकी से पूछा था कि एक मौके पे इल्म के लिए निकले तो रास्ते में किसी औरत पे नज़र पड़ गई। दिल में ख़्याल आ गया कि क्या खूबसूरत औरत है, बस आगे नहीं बढ़े, बस चल पड़े इल्म के रास्ते में। लेकिन जब उस दिन कुरान की क्लास की या अपने इल्म की महफिल में थे, उस्ताद के साथ थे, तो दिल नहीं लग रहा, वो जज्ब की कैफियत नहीं, वो मामला नहीं दिख रहा जो पहले होता था। जब दर्स ख़त्म हुआ तो जाके अपने उस्ताद से शिकवा करते हैं, शिकवतु इला वकी मिन सूइ हिफ्ज़ी, कहते मैंने शिकवा किया अपने उस्ताद से अपने कमज़ोर हाफ़ज़े का कि मेरा हाफ़ज़ा कमज़ोर हो रहा है या मुझे आज समझ नहीं आ रही। उन्होंने पूछा कोई ख़ास बात हुई, वो वाक़या सुना दिया कि ये बात हुई थी। तो फिर उन्होंने क्या नसीहत की, तरकिल मासी। उस्ताद ने कहा गुनाह को छोड़ दो क्योंकि फ़ा इन्नल इल्मा नूर, इल्म तो नूर है और अल्लाह ये नूर कल्बे आसी को नहीं देता, गुनाहगार दिल को ये नूर नहीं मिलता। तो बात चाहिए, बताने वाले एक ही होते हैं, अखस करने वाले मुख्तलिफ दर्जों पे होते हैं। अगर वाकई हम सब चाहते हैं कि हमारे इस वक्त का बेहतरीन इस्तेमाल हो, हमारी ये मेहनतें ये काविशें दुनिया में भी हमें फ़ायदा दें और हमारे साथ ज़िंदगी भर रहें, तो अपने दिल को पाक करना है। आप देखिए कि जिसका इखलाक बुरा होता है کیا دنیا میں اس کو کامیابی ملتی ہے؟ لوگ پسند کرتے ہیں برے اخلاق کے شخص کو؟ اس کے ساتھ کوئی بیٹھنا پسند کرے گا بس میں؟ اس کو جاب دینا چاہے گا؟ کوئی اس کو اپنا کلیگ بنانا چاہے گا؟ کوئی اس کو جاب دیتا ہے کہ چلو کوئی بات نہیں تم کام کرتے رہو اور تم جو بھی برا اخلاق ہے میں برداشت کر لوں گا؟ ایسے بندے کے پاس کوئی کام کرنا چاہتا ہے کہ کوئی بات نہیں ہم تمہاری گالیاں سن لیں گے لیکن ہم کام کرتے رہیں گے؟ تو سوچنے کی بات ہے کہ جب دنیا میں ایسے شخص کو کامیابی نہیں تو پھر آخرت میں کہاں سے کامیابی آئے گی؟ پھر وہاں کیسے انسان کو فائدے حاصل ہوں گے؟ جتنا اپنے دل کو غصے سے پاک کریں گے، کینوں سے پاک کریں گے، شہوت سے پاک کریں گے، اتنا علم زیادہ آئے گا۔ امام غزالی کا ایک قول سامنے آ گیا، کہتے ہیں کہ غصہ، کینہ اور حسد یہ بھونکنے والے کتے ہیں، جسے کتے بھونکنے لگتے ہیں نا، اسی طرح یہ جذبات جب دل میں ہوتے ہیں نا تو دل اندر سے پھر بس عجیب و غریب آوازیں نکال رہا ہوتا ہے اور پھر علم کی محفل میں یکسوئی نہیں ہو سکتی۔ آپ نے ایک حدیث تو پڑھی ہوگی، الطہور شطر الایمان، صفائی نصف ایمان ہے۔ اسلام کی بنیاد صفائی پر ہے۔ جیسے اسلام ظاہری صفائی کی بات کرتا ہے نا، اسی طرح باطن کی بھی صفائی ہے۔ اگر اندر نجاستیں بھری ہوں گی نا تو دل میں نور نہیں آئے گا۔ کیا ہمارے دل پاک ہیں؟ دل بوجھل لے کے تو نہیں بیٹھتے ان محفلوں میں؟ کندھوں کو بوجھل کر کے تو نہیں پڑھتے؟ کیا وہ دن جو آپ بہت مطمئن انداز سے پرسکون خالی ذہن کے ساتھ علم کی مجلس میں بیٹھتے ہیں، اس دن کے جذب کی کیفیت وہی ہوتی ہے جس دن کسی سے غصے میں بات کرتے کرتے آ کے کلاس میں بیٹھ جائیں، کسی سے فون پہ خوب جھگڑا ہو اور ایک دم آپ آ کے کلاس میں بیٹھ جائیں؟ کیا ہماری فیلنگز ہمارے سبق پہ اثر انداز ہوتی ہیں؟ ایک ہی سبق ہوتا ہے اور ایک شخص کہتا ہے کہ آج تو بہت ہی مزہ آیا، بہت دل میں بات اتری، اور دوسرا سن کے کہے گا اچھا واقعی، او اچھا میں نے تو اتنا غور نہیں کیا۔ وجہ کیا ہے؟ اندر کی دنیا فرق ہے، اندر شور ہوتا ہے نا، جب اندر خاموشی ہوتی ہے نا تو پھر اندر تک بات جاتی ہے۔ کیا قرآن پاک سے تعلق جوڑنے سے ہمارے دل صاف ہوئے؟ آپ دیکھیے کہ دل گندا ہے، اندر چیز صاف جا رہی ہے، لے لیں گے، فائدہ ہوگا۔ کوئی آپ کو زمزم آفر کرے اور آپ کے سامنے ایک گندا گلاس پڑا ہو کہ جس کی تہہ میں کچھ چائے جمی ہو، کناروں پہ دودھ کی پھٹکیاں، باسی دودھ کی، دو تین دن کا وہ گلاس رکھا ہو، آپ اس میں زمزم کا پانی لے لیں گے؟ فائدہ ہوگا، وہ بھی گندا ہو جائے گا۔ ٹھیک ہے، قرآن تو خود ہی دل پاک کرتا ہے، یہ تو پیوریفیکیشن آف سول کرتا ہی ہے، تزکیہ تو ہے ہی ایک حصہ ہمارے سلیبس کا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو کام کیے تھے وہ تزکیہ کے ہی تو کیے تھے، وَيُزَكِّيهِمْ، وہ تو ہے، لیکن کوشش آپ کو کرنی پڑے گی۔ دیکھیے، کوئی آپ کے پاس بہترین قسم کے کلیننگ سٹف لا دے نا آپ کو، آپ ان کو استعمال نہیں کریں گے نا تو آپ کا گھر صاف نہیں ہوگا، بلکہ اور ہی چیزیں پڑی دکھتی ہیں کہ یہ ڈھیر پڑا ہوا الماریوں میں۔ آپ کو کیا کرنا ہے؟ اس کو استعمال کرنا ہے۔ قرآن ایک سوچ دیتا ہے، فکر لگ جاتی ہے انسان کو اپنی، لیکن اصل کام آپ نے خود کرنا ہے، اس کو استعمال آپ نے کرنا ہے۔ تو چلیے ایک دعا ایسے موقع پہ یاد کر لیتے ہیں، خاص طور پہ اس وقت دل کی صفائی ہے نا، تو ہماری باتیں نہیں اللہ کے نبی کی بات۔ آپ ایک دعا مانگا کرتے تھے، اللہم تخر قلبی من النفاق واملی من الریا ولسانی من الکذب وآینی من الخیانتی۔ اب اتنے ہی لفظ آپ کے یاد رکھنے کے لیے، حالانکہ ایک روایت میں اس سے آگے بھی لفظ آتے ہیں، فَإِنَّكَ تَعْلَمُ مَا تُخْفِي الصُّدُورِ، تو آنکھوں کی خیانتوں کو بھی جانتا ہے، तुझे ये भी पता सीनों में क्या है। शौर से ये दुआ मांगेंगे आप, आपने पूरा वीक इस बारे में सोचना है कि मेरा दिल गंदा तो नहीं। जब आप इल्म की मजलिस में बैठेंगे ना, तो चेक करके बैठेंगे अपने आप को, दिल में किसी के लिए गुस्सा तो नहीं, निकाल दीजिए, बाद में बात करूँगी गुस्से से। 3-4 घंटे के लिए उसको उठा के बाहर टेबल पे रख दें, दिल खाली। किसी के लिए कीना तो नहीं, जल तो नहीं रही किसी को देख के, कुड़न तो नहीं पैदा हो रही। अच्छा छोड़ो, क्या मुझे मिलेगा कुड़ के? उसको तो पता भी नहीं चलेगा मैं जल रही हूँ, और मुझे क्या? अमूमन कुड़न जो होती है ना, वो इसी वजह से होती है कि जो उसको मिला वो मुझे क्यों नहीं मिला। तो भाई अगर उसको ना मिलता तो फिर आपको मिल सकता था। इंशाल्लाह इस पे हम अपनी उस सीरीज़ के मज़ीद कुछ टॉपिक करेंगे किसी मुनासिब मौके पे, कि जिसमें दिल की सफाई हो रही है और दिल के दरवाज़े खुलने हैं, तो उम्मीद है कि आपको उससे भी फ़ायदा होगा। मैं दोबारा बोल देती हूँ, अल्लाहुम्मा, कोई लिखता जाए अगर रोमन इंग्लिश में तो सबका फ़ायदा हो सकता है। अल्लाहुम्मा तहर कल्बी मिनन निफाक, ए अल्लाह पाक कर दे मेरे दिल को मुनाफ़क़त से। व अमली मिनर रिया, पूरी एक साथ लिख के पेस्ट कीजिएगा, और मेरे अमल को रियाकारी से। ये बीमारी हैं दिल की, लोगों को पता चल जाए मैंने क्या किया। व लिसानी मिनल कज़िब, और मेरी ज़ुबान को झूठ से पाक कर दे। व आयुनी मिनल खियानती, और मेरी आँखों को खियानत से पाक कर दे। और खियानतें, जब आँखों की खियानतें ख़त्म हो गई ना, तो दिल वैसे ही पाक हो जाएगा। यकीन कीजिए आज के दौर में ये दुआ बच्चे बच्चे को याद कराने की है, क्योंकि दिन रात आँखों से खियानतें होती हैं और फिर भी पता नहीं चलता, महसूस ही नहीं होता। बच्चे को बचपन से सिखाते हैं खियानतें करना, ऐसी तस्वीरें और ऐसी फुदकती हुई चीज़ें दिखाते हैं कि वो एहसास ही ख़त्म हो जाता है कि इनको देखना भी था कि नहीं। एक पूरा लाइफस्टाइल चेंज हो जाएगा इस दुआ को याद करने से। आप ये भी कर सकते हैं कि इस दुआ को बच्चों के साथ मिलके याद करें, घर वालों के साथ एक एक्टिविटी बेस करें, एक एक लफ्ज़ को अलग कार्ड पर लिख लें। छोटे छोटे फ्लैश कार्ड्स होते हैं ना, اللهم طهر قلبي من النفاق, ठीक है, ये लिख लें एक कार्ड पे, फिर उसकी 2-3 कॉपीज़ बना के बच्चों को दे दें, सब याद करते रहें सारा दिन, बैठते उठते जहाँ भी मौका मिले जेब से निकाल लिया। छोटे छोटे जैसे क्रेडिट कार्ड्स के साइज़ होते हैं ना, इस साइज़ के कार्ड्स के ऊपर भी आप ये दुआ लिख सकते हैं। फिर अगले कार्ड पे आप लिख दें वामली मिनर रिया, मेरे अमल के साथ इंग्लिश उर्दू तर्जमा भी लिख दें, और फिर उस पर कोशिश भी करें। फिर सारे घर वाले एक दूसरे को चेक करें, क्या वाकई हम एक दूसरे हम इस चीज़ के ऊपर अमल भी कर रहे हैं कि नहीं कर रहे। इंशाल्लाह ताला आप महसूस करेंगे कि पूरे घर का अमल बदलेगा। फिर उन चीज़ों को ढूंढेंगे ना जो निफाक पैदा कर रही हैं, या जिससे रियाकारी आ रही है, या जिससे आँखों की खयानत हो रही है। और जब बंदे को इस चीज़ का यकीन आता है ना कि फ़ाइन्ना कतालमुमा तुख्फिस्सुदूर, ए अल्लाह तू जानता है जो दिलों में छुपा हुआ है, जो दिल छुपा रहे हैं वो तू जानता है। यकीन करें इंसान ऐसे मुजरिम की तरह अपने आप को महसूस करता है कि बाहर से ज़्यादा अंदर को साफ़ करने लग जाता है, क्योंकि बाहर तो लोग देख रहे हैं ना, अंदर अल्लाह की ज़ात देखेगी। ठीक है, कोशिश करेंगे इस पर इंशाल्लाह ताला, इल्म और अमल का सफ़र साथ साथ चलेगा अल्लाह की तौफीक से। चलिए फिर यहाँ रुक जाते हैं। अल्हम्दुलिल्लाह, सुभान रब्बी का रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।